श्रोता मित्र, स्वागत तथा न्यानो अभिवादन छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा धर्मशास्त्र पवित्र बाइबलका चारवटै सुसमाचारबाट संकलित येशूको जीवनी र सेवाको कलात्मक प्रस्तुति हो। आजको भागमा तपाईँले लुकाको सुसमाचार 4:44-5:16 पढ्न सक्नुहुनेछ। तपाईँका कुनै पनि टिप्पणीहरू, भावना अर्थात् जिज्ञासाहरू भएमा कृपया हामीलाई पत्र लेख्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यमा तपाईँलाई बताउने नै छौँ। अहिले भने आउनु सुनौ मसीहको कथाको 12 भाग। येशूले मानिसहरूलाई परमेश्वरको राज्यको कुरा सिकाउनु भयो। यो दिनमा येशूले पत्रुसलाई एउटा एकदमै गहिरो व्यक्तिगत कुरा सिकाउनु भयो। उनी चाहिँ जलाहारी थिए। भाग 12।
एक दिन गालिल समुद्रको किनारमा येशू उभिरहनु भएको थियो। त्यहाँ उहाँको वरिपरि एउटा भिड जम्मा भएको थियो। परमेश्वरको वचनबारे उहाँका कुराहरू सुन्दै थिए। येशूले बोल्दै गर्नुहुँदा तालतिर हेर्नुभयो। उहाँले तालको छेउमा 2 माछा पक्रने डुङ्गा देख्नुभयो। मछुवाहरूले आफ्नो डुङ्गा छोडेका थिए र किनारमा बसेर डुङ्गाको नजिकै जाल धुँदै थिए। एउटा डुङ्गा सिमोनको थियो, जसको सासूलाई येशूले ठूलो ज्वरोबाट निको पार्नुभएको थियो। येशू सिमोनको डुङ्गा भएतिर जानुभयो। यो देखेर सिमोनले टाउको हल्लायो र आफ्नो डुङ्गातिर देखायो। यसरी उसले येशूलाई आफ्नो डुङ्गामा स्वागत गर्यो। येशूले सिमोनलाई डुङ्गा किनारबाट अलि पर लैजानलाई भन्नुभयो। त्यसपछि उहाँ त्यसमा बसेर मानिसहरूलाई सिकाउन थाल्नुभयो। येशूले मानिसहरूलाई सिकाइसक्नु भएपछि उहाँले सिमोनलाई डुङ्गा अलि गहिरो ठाउँमा लैजान लगाउनुभयो र जाल फ्याँक्न लगाउनुभयो। सिमोन येशूतिर फर्के र टाउको हल्लाए र येशूसँग भने,
गुरुज्यू, हामीले रातभरि कोसिस गर्यौँ तर केही पक्रेनौ।
येशूले सिमोनलाई हेर्नुभयो।
हुन्छ, तपाईँले भन्नुहुन्छ भने म यो जाल फेरि हान्नेछु।
उनीहरूले जाल पानीमा फ्याँकेका मात्र थिए कि तुरन्तै जालभरि माछा आए। माछा यति धेरै भयो कि जाल फाट्न थाल्यो। तुरन्तै सिमोन र उसको साथीले अरू डुङ्गाका मछुवाहरूलाई पनि सहायताको निम्ति उनीहरूलाई जाल सम्हाल्न बोलाए। 2 डुङ्गा धेरै माछा भएको कारण झन्डैले डुब्न खोजे। सिमोन र उनका साथीहरू याकुब र युहन्ना यो अनुभवबाट आश्चर्यचकित भए। सिमोनले त्यो माछाको थुप्रोलाई हेरे, त्यसपछि उनले येशूलाई हेरे। केही कुरा मिलेको थिएन। सिमोन आत्तिए। परमेश्वर येशूसँगै हुनुहुन्छ भन्ने कुरा उनले थाहा पाए। यो कुराले उनलाई अचानक आफू पापी भएको आभास गरायो कि उनी येशूको छेउमा बस्न योग्यको नभएको थाहा पाए। सिमोनले घुँडा टेके र आफ्नो अनुहार येशूबाट लुकाए।
मदेखि टाढा जानुहोस्, म पापी मानिस हुँ।
सिमोन, नडराओ, आजदेखि तिमीले मानिसहरू पक्रनेछौ।
सिमोन र उनका साथीहरूले डुङ्गालाई किनारमा ल्याए। येशू सिमोनको डुङ्गाबाट उत्रनुभयो र किनारमा हिँड्नुभयो। सिमोन र साथीहरूले जालमा पक्रिएका माछाहरूलाई हेरे र फेरि एक अर्कालाई हेरे। अरू एक शब्द पनि नबोली उनीहरूले डुङ्गा छोडे र भर्खरै पक्रेको माछालाई पनि छोडे र उनीहरू येशूको पछि लागे।
एक दिन येशू गालिलको कुनै एउटा बजारमा हिँडिरहनु भएको थियो। उहाँ हिँड्दै गर्दा एउटा कुष्ठरोगीसँग भेट भयो। कमल, कुष्ठरोग एउटा प्राणघातक रोग थियो र मानिसलाई लाग्ने सबैभन्दा डरलाग्दो रोग। यो रोगले मानिसको शरीरमा गाँठाहरू उम्रन्थे। यसले स्पर्श चेतनालाई पनि मार्थ्यो। मांसपेशीहरू झर्थे र शरीरका भागहरू लाटो हुन्थे। अन्तमा रोगीको औँलाहरू झर्ने र अङ्ग भङ्ग हुने हुन्छ। यो रोगको कुनै उपचार थिएन। यो रोग लागेको मानिसलाई समाजबाट बहिष्कृत गरिन्थ्यो। यदि कोही मानिस उसको नजिकै आयो भने रोगीले अशुद्ध अशुद्ध भनेर कराउनु पर्थ्यो। जब यी कुष्ठरोगीले येशूलाई देखे, उनी घोप्टो परेर निहुरिए, टाउको फर्काए र येशूलाई निको पारिदिनुहुन आग्रह गरे। येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छोएर निको हुने इच्छा छ कि भनेर सोध्नुभयो। कुष्ठरोगी भावुक भएर येशूले उसलाई छुनुभएकोमा अचम्ममा परे। कुनै मानिसले पनि कुष्ठरोगीलाई छुनु साहस गर्दैनथे, तर येशूले गर्नुभयो। त्यस मानिसले येशूलाई आफू साँच्चै निको हुन चाहेको कुरा बताए। तुरन्तै कुष्ठरोग हरायो। त्यसपछि येशूले त्यस मानिसलाई कसैलाई पनि नभन्नु भनेर आज्ञा दिनुभयो। तर पुजारी कहाँ गएर मोसाको व्यवस्थाले मागे अनुसारको भेटी चढाउन अराउनु भयो। यो रीतिमा पुजारीले मानिसको जाँच गर्थ्यो र यदि कुष्ठरोग छैन भन्ने भएपछि पुजारीले त्यो मानिस शुद्ध भएको घोषणा गर्दथ्यो। त्यसपछि त्यो मानिस आफ्नो परिवार कहाँ फर्कन सक्थ्यो। आफू बहिष्कृत हुँदा पनि त्यो मानिसले आफूलाई छोएको कुरा उसले बिर्सन सकेन। त्यो मानिसले येशूलाई बिर्सनै सकेन।
मानिसहरू येशूको शिक्षा सुन्न जम्मा भइरहे र आफ्ना रोगहरू निको पार्न पनि। येशूको नाम यी कारणहरूले गर्दा फैलियो। भिडहरू सधैँ येशूलाई खोज्दथे। जब येशू प्रार्थना गर्न एक्लै हुन चाहनुहुन्थ्यो त्यसबेला येशू एक्लै उजाड स्थानतिर जानुहुन्थ्यो। राति मानिसहरू सुतेको बेलामा उहाँ प्रार्थना गर्नुहुन्थ्यो।
अर्को एकपटक येशूले कफरनहूममा सिकाउँदै गर्नुहुँदा त्यहाँ फरिसीहरू र व्यवस्थाका धर्मगुरुहरू पनि थिए। यी फरिसी र व्यवस्थाका धर्मगुरुहरू गालिलका सबै गाउँहरूबाट र कुनै कुनै त यरुसलेमबाट पनि आएका थिए।
तपाईँले फरिसीहरूको बारेमा त पहिले पनि बताउनु भएको थियो। मलाई लाग्छ सदुकीहरूको बारेमा हामीलाई बालसङ्गतिमा पनि सिकाइएको थियो, तर मलाई त यी दुईमा कुनै फरक जस्तो लाग्दैन त।
यी दिनहरूमा कमल धर्मशास्त्र व्याख्या गर्ने बारेमा विभिन्न विचार भएका विद्यालय थिए। यी धार्मिक अगुवाहरू सबै यहुदीहरू थिए जसले मोसाको व्यवस्थालाई मान्दथे, तर यसको अर्थको बारेमा भने उनीहरूको विचार फरक थियो। फरिसीहरू प्रभावकारी समूह थिए। त्यसबेला झन्डै 6,000 जना कडा फरिसीहरू थिए भन्ने मानिन्छ। उनीहरूले मुखामुख भन्दै आएको रीतिहरूलाई महत्त्व दिन्थे। व्यवस्थासँग जोडिएका रीतिहरू, आत्माको अनन्तता र भविष्यमा हुने पुनरुत्थानमा उनीहरू महत्त्व दिन्थे। येशू फरिसीहरूप्रति कठोर हुनुभयो किनकि उनीहरूको जोड नियमहरूमा मात्र थियो। नियम पालन गरेर मात्र शुद्ध हुन सकिन्छ। सबै मानिसहरूलाई नियम पूर्ण रूपले पालन गर्न सिकाइन्थ्यो र नियमको लामो सूची नै थियो जुन पालन गर्न असम्भव थियो। सदुकीहरूको अलि सानो समूह थियो। यो समूहले व्यवस्थालाई शाब्दिक रूपमा मात्र व्याख्या गर्थे। उनीहरूले भविष्यको पुनरुत्थानमा विश्वास गर्दैनथे। सदुकीहरू आराधनामा बढी जोड दिन्थे र मन्दिरको रीतिथितिमा सदुकीहरू प्राय फरिसीहरूसँग व्यवस्थाको व्याख्याको बारेमा विवाद गर्थे।
मेरो विचारमा रीतिथिति र आराधनाको र अरू कुराहरूको बारेमा बुझ्न सम्भव थियो होला, तर व्यवस्थालाई शाब्दिक रूपमा व्याख्या गर्नु त्यसको अर्थ चाहिँ के हो?
कमल, हामीले सङ्केतहरू र दृष्टान्तको बारेमा कुरा गर्यौं। दृष्टान्तको एउटा उदाहरणमा येशूले आफैलाई असल गोठालो भन्नुभयो। उहाँले आफ्ना विश्वासीहरूलाई भेडा भन्नुहुन्छ। यदि तिमीले यी शब्दहरूको शाब्दिक अर्थ लगायो भने विश्वासीहरू त मानिस नभएर भेडा पो हुन्छन्। कुन शाब्दिक अर्थमा छ र कुन छैन भनेर छुट्याउन गाह्रो हुन सक्छ। हामीले हाम्रो बुद्धि प्रयोग गर्नु आवश्यक हुन्छ र के कुरा भनिँदैछ भनेर बुझ्नु पनि पर्छ। हामीले सदुकी र गुरुहरूको बारेमा सिक्दा अरू कुराहरू पनि विचार गर्नुपर्छ। धर्मगुरुहरू व्यवस्थाको अध्ययनमा सिपालु थिए। सभाघरका सेवाहरूको सुरु उनीहरूले नै गरेका थिए। उनीहरूले मौखिक व्यवस्थालाई लिखित पनि बनाए। उनीहरूले हिब्रू धर्मशास्त्रलाई विश्वासयोग्य भएर हस्तान्तरण गरे। दुर्भाग्यवश इतिहासको यो समयसम्म उनीहरूका केही शिक्षाहरू व्यवस्थाका मूल्यहीन व्याख्या हुन थाले। यी सबै धर्मगुरुहरू येशूमा रुचि राख्थे। यी अचम्मका मानिसको बारेमा जान्न उनीहरू इच्छुक थिए। उहाँको चङ्गाईका कामहरूमा परमेश्वरको हात छ भन्ने कुरा उनीहरूलाई थाहा थियो।
यो भागमा येशूले 4 जना चेलाहरूलाई बोलाउनु भएको हेर्यौं। जलाहारीहरूले धेरै संख्यामा माछा मारेका थिए, यद्यपि उनीहरूले ती माछालाई पनि छाडे। उनीहरूले येशू ख्रीष्टलाई पछ्याउने भनेको के हो भन्ने कुरालाई पनि सिक्न थालेका थिए र उहाँलाई विश्वासयोग्य भएर पछ्याउने कुरा बुझ्न थालेका थिए।
म बेकार म शून्य मानिसला प्रभु ख्रीष्टले आकार दिनु भो लक्ष्यहीन म पापी मानिसलाई एउटा आशा दिनु भयो दिनु भयो म बेकार म शून्य क्रिसलाई प्रभु क्रिसले आकार दिनु हो लक्षहीन म पापी मानिसलाई एउटा आशा दिनु प्रभुले सहारा दिनु भो निष्ठुरी म बागी मानिसलाई नौलो शान्ति दिनु भयो
बेकार अनि म सुन्ने मानिसलाई प्रभु ख्रिस्टले आकार दिनुभयो। यो मिठो गीत सुन्नुभयो कस्तो माया एल्बमबाट कर्णदासको स्वरमा। प्रिय श्रोतावृन्द, हामी आशा गर्छौँ कार्यक्रम मसिएको कथा तपाईँलाई निकै नै रोचक लाग्दैछ होला। आफ्नो कुनै पनि प्रतिक्रिया र जिज्ञासा भएमा कृपया हामीलाई पत्रचार गर्नुहोस्, इमेल गर्नुहोस् अथवा एसएमएस गर्न नबिर्सनुहोस् भनेर हामी अनुरोध गर्दछौँ। हाम्रो ठेगाना हो कार्यक्रम मसिएको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। त्यस्तै गरेर हामीलाई इमेल लेख्ने ठेगाना mero.story@gmail.com। त्यस्तै गरेर हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ आफ्नो मोबाइल झिक्नुहोस् र त्यसको म्यासेज बक्समा गई TLM टाइप गर्नुहोस् अनि स्पेस दिएपछि आफ्नो सन्देश लेखेर हामीलाई 3638 म्यासेज पठाउनुहोस्। त्यो थियो एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा जाने अनि TLM टाइप गरेर स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस गर्ने। श्रोतावृन्द, तपाईँले अहिलेसम्म लगातार सुन्दै हुनुहुन्थ्यो मसिएको कथाको 12 भाग। आज हामी यो कार्यक्रमको 12 भागको अन्त्यतिर आइसकेका छौँ। त्यसैले यो कार्यक्रममा साथ दिने मित्रहरू जोएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारी र जोमेश तामाङलाई, साथै प्रविधिमा सहायता गर्ने मित्र खेमन श्रोतीलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै भोलि तपाईँको सामान्य कार्यक्रम मसिंहको कथाको 13 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै म तपाईँको सामान्यबाट आज भने बिदा माग्छु। तपाईँको समय सबै शुभ रहन्। मलाई दिनुहोस् बिदा। नमस्ते।